بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، اس سے پہلے ہمارا یہ جو احسانی درس ہے، تصوف کا درس ہے، اس میں مجاہدے کا بیان پڑھا گیا تھا. مجاہدے کے معنی آتے ہیں محنت اور مشقت کا برداشت کرنا، کوشش کرنا. اس کی حقیقت یہ ہوتی ہے اللہ تبارک و تعالیٰ کی رضا اور طاعت کے مقابلے میں انسان کے نفس کی جانی، مالی، جاہی جو خواہشات ہوتے ہیں ان کو مغلوب رکھا جائے، یعنی اللہ تبارک و تعالیٰ کی رضا کو مقدم کرے آدمی. اور انسان کے نفس کی جو خواہش ہے، جان کے حوالے سے، مال کے حوالے سے، عزت کے حوالے سے، ان خواہشات کو آدمی مغلوب رکھے. ہر خواہش پوری کرنے کی نہیں ہوتی، شریعت اور قرآن کا جو تقاضا ہے اس کو آدمی جو ہے نا وہ مقدم رکھے. اور اس کے اندر کسی کے حق کو ضائع کرنا نہیں ہوتا، بلکہ نفس کو جو مزے کا عادی ہو جاتا ہے اس مزوں کو کم کرنا مقصد ہوتا ہے. مجاہدے کا جو مقصد ہے وہ مقصد یہ ہے کہ نفس کو مشقت کا عادی بنایا جائے، طبیعت کے خلاف چلنے کا جو ہے نا اس کو عادی بنایا جائے، اور وہ بھی اللہ کی رضا کے لیے کرنا ہوتا ہے تاکہ شریعت کے احکام پر چلنے میں آسانی ہو. کیونکہ نفس تو شریعت کے خلاف کا تقاضا کر رہا ہوتا ہے. ہم محنت کر کے، مجاہدہ کر کے نفس کے تقاضوں کو کچلتے ہیں، شریعت کے تقاضوں پر عمل کرتے ہیں. تو اصل مقصد کسی حق کو ضائع کرنا نہیں ہوتا، اس کا جو اصل مقصد ہوتا، جو نفس لذتوں کا عادی ہوتا ہے، خواہشات کا عادی ہوتا ہے، ان خواہشات کو مغلوب کرنا اور ان خواہشات کو دبانا اور ان مزوں کو کم کرنا، یہ مقصد ہوتا ہے. اور زندگی بھر انسان کو مجاہدے کی ضرورت پڑتی ہے. جو سالکین مبتری ہوتے ہیں ان کو بھی مجاہدہ کرنا ہوتا ہے، اور جو منتہی ہوتی ہیں مجاہدہ ان کو بھی کرنا ہوتا ہے. جو ابتدا ابھی سلوک کی کرتا ہے تو اس کے لیے مشکل ہوتی ہے، لیکن جو سلوک پر عمل کیا ہوا ہوتا ہے، پہلے سے مجاہدہ کا عادی ہوتا ہے، تو اس کے لیے بڑا آسان ہوتا ہے. فرق یہ ہوتا ہے، لیکن مجاہدہ تو سب کو کرنا ہوتا ہے. جو گزشتہ کا خلاصہ ہے وہ عرض کر رہا ہوں میں ایک دو لائن میں. تو اس حوالے سے بنیادی طور پر چار چیزیں بتائی گئی تھیں کہ انسان کھانے میں کمی کرے، باتوں میں کمی کرے، سونے میں کمی کرے، اور لوگوں کے ساتھ تعلقات میں کمی کرے. کہ کھانا کم کھائے، اتنا نہ کھائے کہ جس کی وجہ سے طاعتوں کے اندر، عبادات کے اندر سستی پیدا ہونے لگے. اسی طرح سونا کم کرے، بہت زیادہ سونا جو ہے نا یہ انسان کو سست بنا دیتا ہے. اس کی تفصیلات آئی ہیں، سنتے بھی رہتے ہیں ہم. اسی طرح بات بھی کم کرے، کہ بلا ضرورت بات آدمی نہ کرے. اس سلسلے میں تفصیل جو بنیادی ذہن میں رکھنے کی ہے وہ یہ ہے کہ انسان جو کلام کرتا ہے، بات کرتا ہے، وہ تین طرح کی ہوتی ہے. ایک وہ ہوتی ہے کہ جس کے اندر دین یا دنیا کا کوئی فائدہ ہوتا ہے، وہ بات کرنا چاہیے انسان کو. اور ایک وہ بات ہوتی ہے کہ جس میں نہ دین کا فائدہ ہے نہ دنیا کا فائدہ ہے. جیسے دوست آپس میں بیٹھے گپ شپ کر رہے ہیں گھنٹوں، نہ دینی فائدہ نہ دنیا کا فائدہ، ٹائم گزارنے کے ہم عادی ہیں، اس سے پرہیز کرنا چاہیے پھر. اور ایک وہ ہوتی ہے کہ جس میں دین کا یا دنیا کا نقصان ہوتا ہے، وہ تو جائز ہی نہیں ہے ہمارے لیے. تو اس لیے بات کرنے سے پہلے، مجلس میں بیٹھنے سے پہلے، گفتگو کرنے سے پہلے یہ دیکھ لینا چاہیے کہ اس میں ہمارے دین یا دنیا کا کیا فائدہ ہے. اگر فائدہ ہے تو آدمی بیٹھے، فائدہ نہیں ہے تو نہ بیٹھے پھر. تو اس سے جو ہے نا آدمی کو کم کلام کرنے کی، کم بات کرنے کی عادت پڑتی ہے. پھر اس سے ہوتا کیا ہے، تو جتنا کم بات کرتا ہے تو زبان کے گناہ اتنے کم ہو جاتے ہیں. پھر تو پھر اس سے اللہ تبارک و تعالیٰ کا قرب جو ہے نا آدمی کا آسان ہوتا ہے. جتنا بات کرنے کا آدمی عادی ہوتا ہے، زبان جو ہے نا اتنی لغزش کرتی ہے، اور اس کے ساتھ ساتھ آدمی لہو لعب کا، لا یعنی چیزوں میں وقت گزارنے کا عادی ہوتا ہے. اس لیے ضرورت کے بقدر بات کریں. اس کی تفصیل یہ ہے کہ دین یا دنیا کا کوئی فائدہ ہونا چاہیے تو آدمی پھر بات کرے، دونوں میں سے کوئی فائدہ نہیں ہے تو پھر خاموشی اختیار کر لے. اسی طرح کم کھانے کے سلسلے میں ہدایت ملتی ہیں آپ صلی اللہ علیہ وسلم کی، صوفیہ اکرام کے ہاں باضابطہ اس کی ترغیب دی جاتی ہے. اس سے اصل مقصد جو ہے، پہلے زمانے میں جو صوفی عمل کرتے تھے، ظاہر سی بات ہے کہ اس پر تو عمل نہیں کروایا جا سکتا. تو اس لیے آج کے زمانے میں علماء کہتے ہیں کہ بھائی آدمی اچھا کھائے، اتنا کھائے کہ بھائی جسمانی کمزوری اس کو نہ ہو سکے، اتنا تو ضرور کھانا چاہیے، لیکن اتنا زیادہ بھی نہیں کھانا چاہیے کہ جسمانی کمزوریاں جو ہے نا پیدا ہونا شروع ہو جائیں. जैसे कि हम बहुत सा खाने के आदी होते हैं, बहुत ज़्यादा खाने के आदी होते हैं, जो चाहे खाने के आदी होते हैं। हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने उसके लिए जो मकदार तजवीज़ फरमाई वो ये है। आजकल डॉक्टर्स भी यही कहते हैं कि भाई आदमी का पेट अगर खाली रहेगा बीमारियाँ कम पैदा होंगी, चुस्ती अपनी जगह रहेगी, बीमारियाँ नहीं आएंगी वगैरह वगैरह। हुजूर ने फरमाया कि एक तिहाई तो खाना होना चाहिए, एक तिहाई जो है ना इंसान को क्या है, ऐसा पेट हमारा खाली रहना चाहिए कि जिसकी वजह से क्या है, इंसान जो है एक तिहाई पेट तो खाली होना चाहिए बिल्कुल उसका हमेशा। और हम जो है ना जब खाना खाते हैं तो एक तिहाई नहीं बल्कि हमारी जो क्वांटिटी होती है बिल्कुल हलक तक होती है, बल्कि इशारे भी करते हैं हम कि भाई आज खाना हमारा पूरा यहाँ तक हो गया, थोड़ा और खाएंगे तो उल्टी हो जाएगी, कई हो जाएगी। तो बहरहाल बहुत ज़्यादा भी नहीं खाना चाहिए। और असल मकसद जो है वो ये है कि कम खाने के ज़रिए इंसान की जो कुव्वते बहीमिया होती है उसको तोड़ना मकसद होता है। ज़्यादा खाने से इंसान की इंसान के अंदर जो ताकत मिलती है उस ताकत के ज़रिए इंसान के अंदर ख्वाहिशात पैदा होने लगती हैं, तो कम खाने के ज़रिए उन ख्वाहिशात को तोड़ना मकसद होता है। तो इसलिए जाहिर सी बात है कि इतना ज़्यादा ना खाए कि फिर उन चीज़ों में आदमी पड़ जाए, और इतना कम न करे कि जिसकी वजह से ख़ुद कमज़ोरी महसूस होने लगे। तो पहले ज़माने में कुवा मजबूत होते थे, तो इसलिए जो है ना बड़े बड़े फ़ाके हो जाते थे, बड़ी मेहनतें मशक्क़तें उठाते थे खाने के हवाले से भी। ज़िंदगी गुजार दी सिर्फ आटा खा के, आटा फाँक कर जो है ना बस ज़िंदगी गुजर गई। ऐसे औलिया-अल्लाह गुजरे हैं, 60-60 साल ज़िंदगी उनकी ऐसी गुजरी है, कभी रोटी बनाएंगे, सालन बनाएंगे, खाना खाएंगे तो इतना वक्त हमारा ज़ाया हो जाएगा, और उतना वक्त हम अल्लाह तबारक व ताला का जिक्र नहीं करेंगे। उन लोगों ने जो है ना लुकमा, बाज़ सूफिया ने लुकमा लिया, चबाया, चबाकर जो है ना निगला, निगल कर अंदाज़ा लगाया कि एक लुकमे के निगलने में हमको ये 60 मरतबा सुबहान अल्लाह कहने का वक्त हमारा ज़ाया हो रहा है, बजाय इसके कि लुकमे के जो है निगले हम सीधा आटा लिया, खा लिया, पानी पी लिया, फ़ौरन सेकंडों में काम हो गया, खिस्सा ख़त्म, अपने जिक्र में मशगूल हो गए। तो इतना मुजाहदा वो करते थे, पर अगर आज हम करें तो जाहिर सी बात है कि जीना हमारे लिए मुश्किल हो जाता है। तो इसलिए फरमाते हैं अकाबरीन कि आज के ज़माने में जो जाब्ता जहन में रखना चाहिए वो ये है कि जिस वक्त भूख लगे उस वक्त खाना खाना चाहिए, और इतना खाकर रुक जाना चाहिए कि अभी खाने को अभी जी चाह रहा हो तो फरमाया कि उस वक्त आदमी अपने आप को रोक दे। तो एक तो नफ्स पर कंट्रोल भी रहेगा, दूसरा यह है कि जिस्म के लिए बकदर ज़रूरत ग़िज़ा भी मैसर हो जाएगी, और फिर इबादत में सुस्ती भी इसकी वजह से नहीं होगी। इसी तरह सोने के हवाले से है कि सोना कम करे आदमी, तो फरमाया कि पहले वाली जैसी कैफियत होती थी औलिया इकराम की वो तो आज के ज़माने में महफूज नहीं रखी जा सकती। तो इसलिए फरमाया कि इतना आदमी सो जाए कि जिससे तबीयत में जो है ना उसके खलल ना पड़े, उसका मेरी इतनी नींद पूरी कर ले। तो इसीलिए कहते हैं कि आज के ज़माने में 6 घंटे 7 घंटे भी अगर किसी को नींद का तकाजा होता हो तो वो पूरा कर लेना चाहिए। उससे कम जो है ना सोने वाले तो 2-2 घंटे 1-1 घंटा 3-3 घंटे सोकर ज़िंदगी गुजार दिए, लेकिन जाहिर सी बात है कि इतनी कमी जो है आज के ज़माने के एतबार से मुनासिब नहीं है। तो इसलिए आदमी हज़रत शेख रहमतुल्लाह अलैह भी और हमारे अकाबरीन भी लिखते हैं कि खाने के सिलसिले में, सोने के सिलसिले में आदमी जो है थोड़ा सा तवस्सो इख्तियार कर सकता है आज के ज़माने के खुवा के एतबार से। चौथी चीज़ जो जिक्र की गई थी मुजाहदे के हवाले से वो लोगों के साथ ताल्लुकात का कम कर देना है, अल्लाह तबारक व ताला से जो है ना लोगों से जो ताल्लुक़ होता है वो कम कर दे आदमी, बिला ज़रूरत मिलना जुलना बैठना गुफ्तगू करना ये ख़त्म कर दे। फिर उसकी भी 3 सूरतें होती हैं, एक तो यह है कि एक ताल्लुक़ वो है जो ज़रूरी है, जैसे मिसाल के तौर पर बीवी बच्चों के हकूक़ है, उनसे मिलना है, उनके उनकी ज़रूरियात का पूरा करना, इसके लिए तो मिलना ज़रूरी है आदमी के लिए, ये ताल्लुक़ रखे आदमी। दुनिया दीनी ज़रूरत है मिसाल के तौर पर इल्म हासिल करना है, इल्म सीखने के लिए जाना है, तो वो आदमी ताल्लुक़ रखे। उसके अलावा जो दूसरे ताल्लुकात होते हैं उनमें जो है ना आदमी कमी कर दे। तो जो दीनी या दुनियावी एतबार से ताल्लुक़ रखना ज़रूरी है वो ताल्लुक़ रखे, और वो ताल्लुक़ जिसके अंदर जो है ना गुनाह होते हों, वो मजलिस जिसके अंदर गुनाह हो रहे हों वहाँ पर जो है ना बिल्कुल जाना जायज़ ही नहीं है, और वो ताल्लुक़ जिनके अंदर दीनी और दुनियावी गुनाह यानी गुनाह भी नहीं है, ज़रूरत भी नहीं है, जाएगा तो आदमी ठीक है, ना जाएगा तो कोई हर्ज नहीं है, तो उनसे भी जितना हो सके आदमी इज्तनाब करे। तो ख़ुलासा ये था गुज़िश्ता का कि ये जब मुजाहद आदमी करता है कि खाने में थोड़ा सा कमी कर दे और सोने में थोड़ा सा कमी कर दे, ताल्लुकात में कमी कर दे, तो लायानी चीज़ों में और गुनाहों में मुबतला होने से आदमी बच जाता है, और उससे जो है ना आदमी को फिर एक ज़िंदगी जो यानी अल्लाह तबारक व ताला के क़ुर्ब वाली जो ज़िंदगी होती है वो जो है ना बड़ी आसानी से उसको हासिल होती है, वो गुजारना आसान भी होता है। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम पर वही किए जाने से पहले जो है हुजूर ने फरमाते हैं कि हुब्बत इलैल खला, तन्हाई मुझे महबूब कर दी गई थी। आप गारे हिरा में जाते थे, घंटों बैठ जाते थे, बल्कि टिफ़िन ले जाते थे, हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा पहाड़ों पर चढ़कर टिफ़िन आपको दिया करती थी, और आप वहीं पर रहा करते थे मुस्तकिल। तन्हाई में रहेंगे, खलबत गुजारेंगे, लोगों से दूर रहेंगे, तो दुनियावी जो असरात होते हैं, जो गुबार होते हैं यहाँ के, उनसे दिल पाकीज़ा होता है, तो फिर अल्लाह तबारक व ताला के अनवारात का मुतहम्मिल होने लगता है। तो इसलिए कहते हैं कि भाई लोगों से ताल्लुकात कम कर दिए जाएँ, उसका बड़ा फ़ायदा होता है। उसके बाद जो आगे बयान है वो अखलाक का बयान है, जो आज हम पढ़ने जा रहे हैं। अखलाक में क्या है? आमतौर पर अखलाक का मतलब हम ये समझते हैं कि इंसान किसी से हंसकर बात करें, मुस्कुरा कर बात करें, हंसले सलाम कलाम करते वक्त में ये कहते हैं कि भाई बड़े अच्छे अखलाक हैं उसके। हालांकि अखलाक की वो अखलाक का एक यानी वो अखलाक का एक पहलू है, वो बल्कि एक सिफत है उसकी, एक समरा है उसका। ना तो अखलाक का दायरा बहुत वसी है, और अखलाक का ताल्लुक इंसान के अंदरून से इंसान के अंदरून से होता है, इंसान के ज़ाहिर से नहीं होता। अखलाक उसको ज़ाहरी तौर पर कह देते हैं, लेकिन अखलाक असल में कहते हैं इंसान की सीरत को बनाने को, इंसान के अंदरून के बनाने को, जिसको तहजीब अखलाक हम कहते हैं। तो यहाँ पर आज उसका जिक्र किया जा रहा है। तो फरमाते हैं जानना चाहिए कि खल्क और खुल्क दो जुदा जुदा लफ्ज़ हैं, अलग अलग लफ्ज़ हैं। खल्क से मुराद ज़ाहरी सूरत है, जैसे हम नज़र आ रहे हैं ये खल्क है, और खुल्क से मुराद बातिनी सूरत है, जिसको हम अखलाक ताबीर करते हैं, वो बातिनी सूरत होती है इंसान की। क्योंकि इंसान जिस तरह जिस्म से तरकीब दिया गया, यानी जिस तरह जिस्म से बनाया गया है, हाथ पांव और आंख कान वगैरह आज़ा उसको मरहमत हुए हैं, अल्लाह तबारक व तआला ने दिए हैं, जिनका कुव्वत बसारत यानी चेहरे की आंखें इदराक कर सकती हैं, मतलब ये है कि ये चीज़ें इंसान अपनी आँख से देखता है, हाथ है, पैर है, नाक है, कान है वगैरह वगैरह, तो इनका नाम है खल्क। तो जिस तरह अल्लाह तबारक व तआला ने इंसान का ज़ाहिर बनाया है, इसी तरह इंसान रूह और नफ्स से तरकीब दिया गया, यानी रूह और नफ्स से बनाया गया है। ये दोनों क़ुव्वतें अल्लाह ने इंसान के अंदर रखी हैं। तो फरमाते हैं कि ये तरकीब और इंसान की ये नफ्स और रूह जो अल्लाह ने बनाए हैं, ये ज़ाहरी आँखों से नज़र नहीं आते, और इन दोनों तरकीबों में हक तआला ने अपनी मखलूक को जुदा जुदा सूरत और किस्म किस्म की शक्लों पर पैदा फरमाया। यानी इनकी जो ज़ाहरी तौर पर हमारा खल्क है वो तो हमको नज़र आता है, बातनी तौर पर जो इंसान की रूह और नफ्स को अल्लाह ने पैदा फरमाया वो हमको नज़र नहीं आता, लेकिन हर एक की एक मुख्तलिफ शक्ल है। ज़ाहरी शक्ल अलग है, रूह की और नफ्स की शक्लें अलग है, वो मानवी होती हैं, वो इंसान बसीरत से जो है ना उन चीज़ों को जान सकता है जो अल्लाह तबारक व ताला जो है ना उसको अता फरमाते हैं। तो कोई सूरत और सीरत हसीन और अच्छी है, कोई सीरत और सूरत बुरी है, भोंडी है। ज़ाहरी हयत और शक्ल को सूरत कहते हैं, और बातिनी शक्ल और हयत को सीरत कहते हैं। यानी जैसे ज़ाहरी जो सीरत होती सूरत होती है हमारी, वो अच्छी भी होती है, ख़राब भी होती है, इसी तरह इंसान की जो सीरत होती है वो अच्छी भी होती है, वो बुरी भी होती है। वो जैसे ये भोंडी है वो भी भोंडी, जैसे ये ख़राब है वो ख़राब, जैसे ये अच्छी है वो अच्छी है। तो सीरत का मर्तबा सूरत से बड़ा हुआ है। अच्छा, फरमाते हैं कि इन दोनों में अल्लाह तबारक व ताला ने सीरत को जो है ना वो आला दर्जे का बनाया है। जो इंसान की सीरत होती है, जो इंसान के अखलाक होते हैं, उसका दर्जा आला है। क्यों? क्योंकि उसको हक ताला ने अपनी जानिब मंसूब किया है। क्योंकि कुरान पाक में अल्लाह ने फरमाया कि वनफ़ख्तु फ़ीहिम रूही, यानी आदम अलैहिस्सलाम के पुतले में मैंने अपनी रूह को फूंक दिया। तो अल्लाह फरमा रहे हैं कि रूह को मैंने फूंका है उसके अंदर, तो रूह की निस्बत अल्लाह ने अपनी तरफ की है। तो इसका मतलब ये हुआ कि इंसान के जिस्म के मुकाबले में रूह की अहमियत ज़्यादा है। तो इसलिए फरमाते हैं कि इंसान की जो सीरत है वो आला दर्जे की चीज़ है, वो अगर वो हक वो जो है सही हो। अगर इस आयत करीमा में रूह को अपना कहकर जिक्र फरमाया, और कुलिल हक़ कुलिल रूह मिन अम्र रब्बी, यानी ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप कह दीजिए कि रूह मेरे परवरदिगार का अम्र है। यानी जो रूह है वो अल्लाह तबारक व ताला का अम्र होता है, अल्लाह का एक हुक्म होता है जो अल्लाह पाक इल्का फरमाते हैं। तो इसमें इस अम्र का इजहार फरमाया है कि रूह अम्र रब्बी है, और जिस्म की तरह सिफली और खाकी नहीं है, क्योंकि जिस्म की नस्बत मिट्टी की जानिब फरमाई है, जैसा कि इरशाद है इन्नी खालिकुम बशरम मिन तीन। इस मकाम पर रूह से मुराद वो शय है जो हक तआला के इल्हाम और इल्का से अपनी इस्तेदाद के मुआफिक अशिया के मारिफत और इदराक हासिल करती है। यानी इंसान का जो जिस्म है वो तो आप मिट्टी से बना हुआ होता है, वो तो जो है ना इंसान अल्लाह ने हज़रत आदम को तो मिट्टी से बनाया, बाद के जो इंसान है वो एक सफ़ेद मादे से बनाए गए हैं, खून से बनाए गए हैं, जिसका कुरान पाक में अल्लाह ने जिक्र फरमाया। लेकिन रूह को अल्लाह तबारक व ताला ने ऐसा दुनियावी किसी चीज़ से पैदा नहीं फरमाया, रूह अल्लाह तबारक ताला ने खुद बराह रास्त फूंकी है, वो वहाँ से आती है सीधा। तो इसलिए अल्लाह उसका दर्जा जो है ना वो बिल्कुल अलग है। ऐसा नहीं है कि जिस्म के साथ साथ जो है ना इस मिट्टी से या यहाँ की चीज़ों से रूह भी बन गई। रूह तो अल्लाह पाक बाद में डालते हैं जब ये जिस्म मुकम्मल हो जाता है। तो इसलिए रूह का दर्जा बड़ा है, और जिस्म का दर्जा उसके मुकाबले में जो ज़ाहरी खल्क है हमारी, उसका दर्जा कम है। तो फरमाते हैं कि लिहाजा साबित हुआ कि ज़्यादा काबिल लिहाज अम्र रब्बानी यानी सीरत इंसानी है, कि जब तक इस बातिनी तरकीब शक्ल और हयात में हुस्न मौजूद न होगा, उस वक्त तक इंसान को खूब सीरत नहीं कहा जा सकता। जब तक अच्छे अखलाक नहीं होंगे वो खूबसीरत भी नहीं होगा, फिर वो अच्छे अखलाक होंगे तो फिर वो खूबसीरत होगा। और चूंकि इस सूरत के आज़ा हाथ पाँव की तरह सीरत को भी अल्लाह तबारक व ताला ने बातिनी आज़ा मरहमत फरमाए हैं, जिनका नाम कुव्वत इल्म, कुव्वत गज़ब, कुव्वत शहवत, कुव्वत अदल है। लिहाजा जब तक ये चारों अज़ा मुतनासिब और हद एतदाल पर न होंगे उस वक्त तक सीरत को हसीन नहीं कहा जाएगा। ने फरमाते हैं कि जिस तरह इंसानी ज़ाहरी शक्ल के हाथ है, पैर है, चेहरा है, आँख है, फुलाँ फुलाँ हैं, जैसे अल्लाह ने अज़ा बनाए हैं, इसी तरह इंसान की रूह के भी अल्लाह ने अज़ा बनाए हैं। वो क्या हैं? वो रूह के अज़ा ये हैं, क़ुव्वत अक्ल, क़ुव्वत इल्म है, वो रूह का उज़्व है, वो क़ुव्वत जो है गज़ब है, क़ुव्वत शहवत है, क़ुव्वत अदल है। ये अल्लाह तबारक व तआला ने इंसान के अंदर क़ुव्वतें रखी हैं कि क़ुव्वत गज़ब है उसकी वजह से गुस्सा आ रहा है, क़ुव्वत अदल है जिसकी वजह से हर चीज़ में एतदाल पैदा होता है, क़ुव्वत इल्म है जिसकी वजह से आदमी को सही और बुरे की, अच्छे और बुरे की, हक़ और बातिल की तमीज़ होती है, वगैरह वगैरह। क़ुव्वत शहवत है जिसकी वजह से इंसान के अंदर ख्वाहिशात वगैरह पैदा होती हैं। ये रूह के अज़ा हैं। तो इन बातिनी अज़ा में जो भी कमी बेशी होगी उसकी मिसाल ऐसी होगी जैसे किसी की ज़ाहरी शक्ल व सूरत जिस्मिया में इफ़राद व तफरीद हो। मसलन गज़ के पाँव मसलन गज़ भर हों और हाथ 3 गज़ के, या एक हाथ मसलन आधा गज़ का हो और दूसरा दूसरा गज़ भर का हो। ज़ाहिर है कि ऐसा आदमी खूबसूरत नहीं कहा जाएगा। इसी तरह अगर किसी की क़ुव्वत गज़बिया मसलन हद एतदाल से कम है, क़ुव्वत शहवानिया एतदाल से बढ़ी हुई है, तो उसको खूबसूरत नहीं कह सकते। हम चारों अज़ाए मस्कुरा का एतदाल और तनासब और हुस्न बयान करते हैं। फरमाते हैं कि जैसे हमारे ज़ाहरी अज़ा बराबर होते हैं तो इंसान को हसीन कहा जाता है। आंखें सही हैं, हाथ बराबर हैं, पैर बराबर हैं, छोटे बड़े नहीं हैं, कहते हैं कि बड़ा हसीन इंसान है, अल्लाह ने खूबसूरत बनाया। इसी तरह हाथ पैर छोटे हैं मिसाल के तौर पे, आंख नाक बड़े छोटे हैं, तो जाहिर सी बात है कि वो खूबसूरत नहीं होता, वो बदसूरत होता है। फरमाते हैं कि इंसान की सीरत के अंदर भी ये जो क़ुव्वतें अल्लाह ने रखी हुई हैं, अगर इनके अंदर एतदाल होगा तो वह हसीन सूरत होगा, अगर उनके अंदर एतदाल नहीं होगा तो वह हसीन सूरत नहीं होगा। तो अब उन चार चीज़ों की तफसील बयान फरमा रहे हैं। तो फरमाते हैं कि पहले है क़ुव्वत इल्म। इसका एतदाल यह है कि इंसान इसके ज़रिए से अक़वाल के अंदर सच झूठ में इम्तियाज़ और एतक़ादात के मुतालिक हर हक़ और बातिल में फ़र्क कर सके और आमाल में हुस्न व कुबह यानी अच्छा और बुरा पहचान सके। जिस वक्त ये सलाहियत पैदा हो जाएगी तो उस वक्त हिकमत का वो समरा पैदा होगा जिसको हक़ तआला शानुहु बई अल्फाज़ इरशाद फरमाते हैं, वमन युतल हिकमत फ़क़द उतिया खैरन कसीरा, जिसको हिकमत अता हुई उसको खैर कसीर अता हो गई। और हकीकत में तमाम फजीलतों की असल और जड़ यही है। क़ुव्वत इल्म क्या है? अल्लाह तबारक व तआला इंसानी रूह का जो उज़्व बनाए हैं, क़ुव्वत इल्म एक ऐसी क़ुव्वत होती है कि इसके ज़रिए आदमी अक़वाल को पहचान सकता है कि सच क्या है, झूठ क्या है। एतक़ादात आदमी अपने सही कर सकता है, अपने अकायद को सही कर सकता है कि सही अकीदा क्या है, गलत अकीदा क्या है। और आमाल आपने आदमी अच्छे कर सकता है कि सही अमल क्या है, बुरा अमल क्या है। और इन चीज़ों को आदमी पहचान सकता है, यह है क़ुव्वत इल्म। और यही वो चीज़ है जिसके बारे में अल्लाह ने फरमाया कि वह मैं युतल हिकमत फ़क़द उतिया खैरन कसीरा, जिसको हिकमत दी जाती है तो उसको खैर कसीर दिया जाता है। तो ये क़ुव्वत इल्म अल्लाह ने जिसको अता फ़रमाया उसको हिकमत दे दी गई, और उस हिकमत के तनाजुर में और उस हिकमत की वजह से आदमी सही और बुरे की, हक़ और बातिल की, अच्छे और बुरे की तमीज़ कर लेता है। तो ये क़ुव्वत इल्म का काम होता है, ये एतदाल में होना चाहिए, वरना फिर आदमी के अगर क़ुव्वत इल्मिया सही नहीं है, उसमें कमी बेशी है, तो फिर वो भी अकायद ख़राब हो गए, अमल ख़राब हो गया, अकायद ख़राब हो गए, तो कभी कुफर में पहुंच गया, कभी शिर्क में पहुंच गया, कभी बिदात और रसूमात में चला गया, कभी इलाहाद में आदमी चला गया, वगैरह वगैरह। आमाल सही नहीं रहे तो बिदातों में मुबतला हो गया वगैरह। दूसरी और तीसरी क़ुव्वत, एक क़ुव्वत गज़ब और क़ुव्वत शहवत, इनका एहतदा और हुस्न ये है कि दोनों क़ुव्वतें हिकमत व शरीयत के इशारे पर चलने लगे। यानी अल्लाह ने इंसान के अंदर क़ुव्वत गज़बिया भी रखी है जिसकी वजह हर इंसान को गुस्सा आता है, क़ुव्वत शहवत भी रखी है कि इंसान को ख्वाहिश होती है खाने की, पीने की, अपने तबी तकाज़ों के पूरा करने की। तो इनमें एतदाल ये है कि ये शरीयत के हुक्म के मुताबिक चलने लगें और महज़ब और मुती शिकार कुत्ते की तरह शरीयत के फरमाबरदार बन जाएं, कि जिस तरफ भी शरीयत उनको चलाए बिला उज़्र और बिला तामुल उस जानिब चलने लगे और जिस तरफ से रोके फ़ौरन रुक जाएं। क्या मतलब? मतलब ये है कि इन क़ुव्वतों पर आदमी इतना कंट्रोल करे, इतना मुजाहदा करे, इतनी मेहनत करे कि जिस तरह एक कुत्ते को हम ट्रेन करते हैं तो जैसे जब मालिक जो बोलेगा वो उसके मुताबिक करता है, फिर आओ बोले तो आएगा, जाओ बोले तो जाएगा, हालांकि जानवर है, उसको खाने के लिए बोलेंगे तो खाएगा, उसको ज़रूरत का तकाजा है तो जब ज़रूरत के लिए बुलाएंगे तब जाकर ज़रूरत पूरी करेगा, या जो भी उसको सिखाया जाता है वो करता है। शिकार करने के लिए कहेंगे तो शिकार पर झपटा मारेगा, रोक देंगे तो फ़ौरन रुक जाएगा। तो इंसान अपनी क़ुव्वत गज़बिया पर, क़ुव्वत शहवत पर भी ऐसे ही कंट्रोल करे कि ये क़ुव्वतें तो आदमी यानी चाहेंगी कि भाई गुस्सा आ गया तो फ़ौरन, इतना गुस्सा आ गया तो हर से आगे बढ़ गए। क़ुव्वत शहवत अगर पैदा हो गई तो इसकी वजह से हलाल हराम की, जायज़ नाजायज़ की, महरमों की, अजनबियों गैर अजनबियों की जो है ना खैर यानी उसका एतदाल ही बाकी नहीं रहा मिजाज में। तो इसको आदमी कंट्रोल करे कि जिस तरफ शरीयत चला रही है उस तरफ चलने वाली बन जाएँ, तो इसका मतलब ये हुआ कि क़ुव्वत गज़बिया में एतदाल है, क़ुव्वत शहवत के अंदर एतदाल है। تو جس طرف بھی شریعت ان کو چلائے بلا عذر اور بلا تامل اس جانب چلنے لگے اور جس طرف سے روکے شریعت تو فوراً رک جائیں. تو مطلب یہ ہے کہ یہ قوتیں انسان کے اندر اعتدال کے اندر ہیں. بھی ایک ہے قوت عدل, اس کا اعتدال یہ ہے کہ قوت غضب اور قوت شہوت دونوں کی باغ, دونوں کی ڈور, یعنی دونوں کا کنٹرول اپنے ہاتھ میں لے لے, قوت عدل, اور ان کو دین اور عقل کے اشارے کے ماتحت بنائے رکھے. گویا عقل تو حاکم ہے اور یہ قوت عدل اس کی پیشکار ہے. ادھر حاکم کا اشارہ پاتے ہیں تو فوراً اسی جانب جھک جاتے ہیں, اس کے موافق احجام جاری کر دیتے ہیں. اور قوت غضبیہ اور شہوانیہ گویا شکاری مرد کے مہذب کتے ہیں یا فرما بردار گھوڑے کی طرح ہیں کہ ان میں حاکم کا حکم اور ناصح کی نصیحت کا نفاذ اور اجرا ہوتا ہے. پس جس وقت یہ حالت قابل اطمینان اور لائق تعریف ہو جائے گی اس وقت انسان صاحب حسن خلق اور خوب سیرت کہلائے گا. جب یہ چار صفات انسان کے اندر پیدا ہو گئی کہ قوت یعنی علم کی قوت بھی اس کے اندر اعتدال میں آ گئی, قوت غضب بھی ہو گئی صحیح ہو گئی, قوت شہوت بھی جو ہے نا کنٹرول میں ہو گئی, اور آدمی جس طرف اس کو چلانا چاہ رہا ہے یعنی شریعت جس طرف اس کو لے جا رہی ہے وہ اس طرف چل رہی ہیں, اور شریعت کے خلاف اگر جاتی ہیں لیکن آدمی اس کو کنٹرول کرتا ہے تو فوراً رک جاتی ہیں, تو مطلب یہ ہے کہ اب یہ آدمی حسین سیرت والا ہو گیا. اب کہیں گے کہ بھائی اس کے اخلاق اچھے ہو گئے ہیں. عام طور پر ہم صرف ہنس کر اور مسکرا کر کسی کو جو ہے نا بات کر لیتے ہیں تو اچھے اخلاق سے تعبیر کر دیتے ہیں, لیکن اچھے اخلاق کی تعبیر اصل میں یہ ہے جو صوفیہ اکرام فرماتے ہیں. فرماتے ہیں قوت غضب, قوت اس قوت کے اعتدال کا نام ہے شجاعت, اور یہی عند اللہ پسندیدہ ہے, کیونکہ اگر اس میں زیادتی ہوگی تو اس کا نام تحور اور بے باکی ہوگا, اور اگر کمی ہوگی تو بزدلی اور جبنیت کہلائے گی. ظاہر ہے کہ یہ دونوں حالتیں ناپسندیدہ ہیں. حالت اعتدال یعنی شجاعت سے لطف و کرم, دلیری, جودت, بردباری, استقلال, نرمی و ملاطفت اور غصے کے ضبط کا مادہ, نیز ہر کام میں دور اندیشی اور وقار پیدا ہوتا ہے. اور اگر زیادتی ہوتی ہے تو نا یعنی قوت غضب اگر کم ہوگی تو کیا ہوگا, قوت غضب اگر زیادہ ہوگی تو پھر کیا ہوگا, اس کے اثرات بیان کر رہے ہیں. اعتدال میں اگر ہوگی تو شجاعت ہوگی, مستقل مزاجی ہوگی, غصہ جو ہے نا آدمی کم کرے گا, دوسروں پر رحم و کرم زیادہ کرے گا اور تعاون کرے گا ایک دوسرے کا, ہر کام میں دور اندیشی اور وقار سے جو ہے نا اس کو کرے گا. اور اگر قوت غضب زیادہ ہوتی ہے تو ناعاقبت اندیشی ہوتی ہے, یعنی انجام کو آدمی سوچتا نہیں ہے, جلد باز ہو جاتا ہے, پھر غصے میں جو چاہے فیصلہ کر لے. ڈینگے مارنا, شیخی بگانا, غصے سے بھڑک اٹھنا, تکبر کرنا, خود پسندی ہی جو ہے نا پیدا ہو جاتی ہے. اور اگر اس میں کمی ہوتی ہے تو پھر یعنی قوت غضب میں اگر کمی ہو گئی, غصہ ہی نہیں آ رہا, تو پھر یہ آدمی کے بزدلی ہونے کی علامت ہوتی ہے. تو یہ بزدلی اور ذلت, بے عزتی, کم ہمتی, خساست, کمینہ پن اور وہ حرکات ظاہر ہوتی ہیں جو چھچورا پن کہلاتی ہیں. تو فرماتے ہیں کہ یہ اعتدال میں آنا یہ بھی ضروری ہے. قوت شہوت, قوت شہوت کی حالت اعتدال کا نام پارسائی ہے. اگر شہوت اپنے حد اعتدال سے بڑھ جائے گی تو حرص و ہوا کہلائے گی. حالت معتدل یعنی پارسائی اللہ پاک کو پسند ہے, اور اس کے جو فضائل پیدا ہوتے ہیں تو وہ سخاوت ہے, حیا ہے, صبر ہے, قناعت ہے, اتقاء, یہ کہلاتے ہیں. تمع کم ہو جاتی ہے, خوف اور خشیت اور دوسروں کی مدد کرنے کا مادہ پیدا ہوتا ہے, اور اعتدال سے بڑھنے اور گھٹنے سے حرص و لالچ, خوشامد, چاپلوسی, عمراء کے ساتھ تزلل اور فقراء کو بنظر حقارت دیکھنا, بے حیائی, فضول خرچی, ریا, تنگ دلی, نامردانگی, حسد وغیرہ خصائل پیدا ہوتے ہیں. یعنی اگر شہوت اعتدال میں رہے گی تو پھر آدمی کے اندر سخاوت ہوتی ہے, حیا ہوتی ہے, صبر ہوتی ہے, قناعت ہوتی ہے وغیرہ وغیرہ. اگر یہ بڑھے گی یا گھٹے گی تو حرص اور لالچ پیدا ہوگی, چاپلوسی پیدا ہوگی, دوسروں کو حقیر نظروں سے ہم دیکھیں گے, فضول خرچی ہوگی, بے حیائی ہوگی, ریا ہوگی, تنگ دلی ہوگی. تو اس وجہ سے قوت شہوت جو ہے نا وہ معتدل ہونا ضروری ہے. تیسری قوت قوت عدل ہے. قوت عقل میں اگر اعتدال ہوتا ہے تو انسان مدبر, منتظم, ذکی اور سمجھدار ہوتا ہے, اس کی رائے درست ہوتی ہے اور ہر مضمون میں اس کی طبیعت چلتی ہے اور جودت دکھلاتی ہے. اور اگر حد اعتدال سے بڑھ جائے تو دھوکہ بازی, فریب دہی اور مکاری کہلاتی ہے. اور اگر عقل کی قوت میں کسی قسم کا نقصان اور ضعف ہوگا تو کن ذہنی, حماقت اور بیوقوفی کہلائے گی, جس کا اثر یہ ہوگا کہ ایسا آدمی جلدی دوسرے کے دھوکے میں آ جائے گا. غرض جس وقت یہ ساری قوتیں حد اعتدال پر ہوں گی تو اس وقت انسان کو خوب سیرت کہا جائے گا, کیونکہ اعتدال سے گھٹنا اور بڑھنا دونوں حالتیں حسن سے خارج ہیں. خیر الاموری اوساطها, عید حق تعالیٰ فرماتے ہیں کہ ہمارے بندے وہ ہیں کہ نہ وہ اسراف کرتے ہیں اور نہ بخل, بلکہ اس کے بین بین حالت پر رہتے ہیں. جس طرح حسن ظاہری میں کمی بیشی ہوتی ہے, کوئی زیادہ خوبصورت ہے کوئی کم, اسی طرح حسن باطنی میں بھی لوگ تفاوت ہوتے ہیں. تو سب سے زیادہ حسین سیرت تو سرور دو عالم صلی اللہ علیہ وسلم, سرور عالم رسول مقبول سیدنا محمد صلی اللہ علیہ وسلم ہیں, کہ آپ شان میں یہ آیت کریمہ ہیں, انک العلیٰ خلق عظیم, کہ آپ کے بعد جس مسلمان کو آپ کے اخلاق کے ساتھ جتنی مناسبت ہوگی اسی قدر اس کو حسین سیرت کہیں گے. और ज़ाहिर है कि सीरत बातिनी में जिस कदर भी जिसको हुस्न हासिल होगा उसी कदर उसको सआदत उखरवी हासिल होगी। फरमाते हैं कि अखलाक सब फितरी जिबिली हैं और दर्जा फितरत में कोई खल्क न मजमूम है न महमूद, बल्कि मवाक़ इस्तेमाल से उनमें मदहजम आ जाती है। यानी ये जो अल्लाह तबारक व तआला ने इंसान के अंदर क़ुव्वतें रखी हैं ना, ये फ़ी नफ्सी बुरी नहीं है, इनको जो है ना मौके में इस्तेमाल न करना ये बुरा है, ये गलत है। भाई गुस्सा भी इंसान के अंदर होना चाहिए, गुस्सा नहीं है तो फिर जो है ना सही गलत पे रोकेगा कैसे, टोकेगा कैसे आदमी। इसी तरीके पर जो है ना शहवत होना ज़रूरी है कि यानी ख्वाहिश का पैदा होना ज़रूरी है कि जिसकी वजह से क्या है आदमी ख्वाहिशात पैदा होंगी, तबीयत का मैलान होगा। ख्वाहिश ही पैदा नहीं हो रही अगर किसी चीज़ की तो कैसे जो ना हक अदा कर सकेगा आदमी, तो इस वजह से ख्वाहिश भी होना। लेकिन उस ख्वाहिश में अगर आदमी हद इतदाल से बढ़ जाएगा, जायज़ नाजायज़ की परवाह नहीं करेगा तो फिर वो बुरा है। तो फरमाते हैं कि क़ुव्वतें जो है ना फ़ी नफ्सी ही बुरी नहीं होती, बल्कि मौके इस्तेमाल से उनमें मदह और जम आ जाती है। आप जैसा इस्तेमाल करेंगे उस एतबार से जो है ना वो ख़राब कहलाएंगे। अगर सही मौके पर उसका इस्तेमाल करेंगे तो काबिल तारीफ़ होंगी वो क़ुव्वतें, गलत मौके पर इस्तेमाल करेंगे तो काबिल मजम्मत होंगी। फरमाया मन आता लिल्लाह व मन अलिल्लाह फ़क़द इस्तकमल ईमान, जिसने अल्लाह ही की रज़ा के लिए दिया और अल्लाह ही की रज़ा के लिए रोका तो उसके ईमान मुकम्मल हो गया। इसमें आता और मना दोनों के साथ लिल्लाह की क़ैद है, जिससे मालूम हुआ कि सखावत मुतलकन महमूद नहीं है न बुख मुतलकन मज़मूम है, बल्कि अगर खुदा के लिए हो तो दोनों महमूद हैं। यानी हमेशा देना जो है ना ये पसंदीदा है, हमेशा यानी सखावत मुतलकन महमूद नहीं है, यानी अल्लाह हर सखावत हर देना जो है ना वो काबिल तारीफ़ नहीं होता। वो देना काबिल तारीफ़ है जो अल्लाह के नाम पर दिया जाए, या जहाँ अल्लाह का हुक्म है वहाँ पर दिया जाए, जहाँ शरीयत की तरफ से इजाज़त है वहाँ दिया जाए। और इसी तरह रोकना जो है ना हर का बुरा नहीं है, कहीं पर रोकना शरीयत के मंशे की वजह से होता है तो वो भी अच्छी बात है, वो बुख़ल भी जो है ना शरीयत में पसंदीदा होता है। तो असल चीज़ यही है इंसान के लिए। तो फरमाते हैं कि अखलाक ज़मीमा जिनसे नफ्स का तस्किया कराना ज़रूरी है, यूँ तो बहुत हैं मगर उसूल यही हैं जिनका आइंदा ज़िक्र आएगा इंशाअल्लाह ताला। और इनमें बाहम ऐसा ताल्लुक़ है कि एक के साथ दूसरा और दूसरे के साथ तीसरा लगा हुआ है, इसलिए जब तक सभी से निजात न मिलेगी उस वक्त तक नफ्स काबू में आएगा। और एक की इसलाह करना दूसरे से बेपरवाह रहना इससे कुछ फ़ायदा ना होगा, क्योंकि जो शख्स 10 बीमारियों में भी गिरफ़्तार हो वो तंदुरुस्त उसी वक्त कहलाया जा सकता है जबकि उसकी 10ों बीमारियां जाती रहें। इस तरह कोई खूबसूरत आदमी हसीन उसी वक्त कहला सकता है जबकि हाथ पांव आंख कान गर्ज सारे आज़ा मुनासिब और ख़ूबसूरत हों। इसी तरह इंसान को हुस्न खुल्क उसी वक्त हासिल होंगी, उसी वक्त हासिल होगा जबकि उसकी तमाम बातिनी हालतें काबिल तारीफ़ और पसंदीदा हों। रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मुसलमान वही है जिसका खुल्क कामिल हो और मोमिनीन में अफजल वही है जिसका खुल्क सबसे बेहतर हो। बस इसी असल का नाम दीन है और इसी की तकमील के लिए रसूल सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ़ लाए थे। तो अखलाक बातिना दो किस्म पर हैं, एक कल्ब के साथ एक मुतालिक बिलकल्ब, दूसरे मुतालिक बिलनफ्स। यानी अखलाक बातिना जो कल्ब से मुतालिक हैं उनका नाम अखलाक हमीदा और मलकात फाजिला है, उनको मकामात से ताबीर किया जाता है। वो ये हैं तौहीद, इखलास, तौबा, मोहब्बत इलाही, कुव्वत ज़ुहद, तवक्कुल, किनात, हिल्म, सब्र, शुक्र, सिरक, तफवीज़, तस्लीम, रिज़ा, फ़ना, फ़नाउल फ़ना। यानी ये वो सिफात हैं जो इंसान के दिल से मुतालिक होती हैं। दूसरे जो है मुतालिक बनफ्स हैं जिनका नाम अखलाक रज़ीला हैं, यानी जो नफ्स के साथ नफ्स ये भी अल्लाह तबारक व तआला इंसान के अंदर एक क़ुव्वत रखे हुए हैं। तो कल्ब जो होता है वो अलग होता है, नफ्स जो होता है वो कल्ब जिक्र करते वक्त होता है ना कि कल्ब इंसान का यहाँ पर होता है तो नफ्स इंसान का यहाँ पर होता है। तो ये जो नफ्स होता है तो उससे जो मुतालिक होते हैं वो अखलाक रज़ीला कहलाते हैं। उनका नाम है तमा, तूल अमल लम्बी उम्मीदें, गुस्सा, दरोग झूठ, गीबत, हसद, बुख्ल, रिया, उजुब, किब्र, हिक्द, हुब माल, हुब जा, हुब दुनिया। इनसे नफ्स को पाक करने का नाम तस्किया नफ्स है, यानी अखलाक रज़ीला निकाले जाएँ। और ऊपर जो सिफात बयान की गई तौहीद, इखलास, तौबा, ज़ुहद, तवक्कुल, क़िनाअत, सब्र, शुक्र, ये पैदा करना जो है ना ये अखलाक हमीदा है, ये पैदा करना है। और जो झूठ है, गीबत है, हसद है, तमा है, तूल अमल है, गुस्सा है, किब्र है, जान की, माल की, इज्जत की जो है ना मोहब्बत है, तो ये चीज़ें अखलाक रज़ीला कहलाती हैं। इनको अपने अंदर से निकालना होता है, अखलाक हमीदा पैदा करना है और अखलाक रज़ीला निकालना है, इसी का नाम है तस्किया। तो कुरान पाक में अल्लाह ने फरमाया कद अफलहा मन ज़क्काहा, यानी वो मुराद को पहुँचा जिसने उस जान को पाक किया। उसने उन्हें अखलाक हमीदा और अखलाक रज़ीला को, इन्हीं अखलाक हमीदा और अखलाक रज़ीला को इन शेरों में जमा किया गया है। फ़ारसी में अशार हैं तो उसका ख़ुलासा ये है कि अगर तू ये चाहता है कि मकाम क़ुरब खुदाबंदी में मुकीम हो, मतलब यह है कि अल्लाह तबारक व तआला का क़ुरब अगर हासिल करना चाहता है आदमी तो नौ चीज़ें अपने नफ्स को तालीम करो। शेर का हासिल ये है कि नौ चीज़ें अपने नफ्स को तालीम करो। एक है सब्र, शुक्र, قناعت، علم، یقین، تفویض، توکل، رضا، تسلیم. تفویض کا معنی آتے ہیں اپنے آپ کو سپرد کر دینا، اللہ کے حوالے کر دینا، کہ میں اپنے آپ کو، میرے معاملے کو اللہ کے حوالے کرتا ہوں. توکل یعنی بھروسہ کرنا. اور رضا کے معنی آتے ہیں اللہ تبارک و تعالیٰ کے فیصلوں پر راضی رہنا، جو بھی اللہ کا فیصلہ آ گیا. اور تسلیم کے معنی آتے ہیں وہی حوالے کر دینا اپنے آپ کو. تو یہ 9 چیزیں ہیں جو انسان کو اپنے اندر پیدا کرنے کی ہیں. اور تو چاہتا ہے کہ تیرا دل مثل آئینے کے صاف اور شفاف ہو جائے، تو 10 چیزیں ہوتی ہیں جو انسان کو اپنے دل سے نکالنے ہوتی ہیں. وہ کیا ہیں؟ 10 چیزیں ہیں: حرص، طول عمل، لمبی امیدیں، غصہ، جھوٹ، غیبت، حسد، بخل، ریا، کبر اور کینہ. تو گویا 9 چیزیں اپنے اندر پیدا کرنا اور 10 چیزیں جو ہے نا اپنے اندر سے نکالنا، یہ ہے حسن اخلاق. اصل میں اگر پیدا ہو جائے تو یہ حسن سیرت ہے، حسن اخلاق ہے. اور اگر یہ اندر ہیں تو اس کا مطلب یہ ہوا کہ سیرت آدمی کی اچھی نہیں ہے. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو صحیح علم، صحیح عمل کی توفیق نصیب فرمائے. تو پھر ان میں ہوتا یہ ہے کہ بزرگوں کی صحبت میں رہ کر، ذکر و اذکار وغیرہ کے ذریعے آدمی جو ہے نا پھر یہ چیز اپنے اندر پیدا کرتا ہے. اللہ کا جو قرب ہے وہ تو بہت سے لوگوں کو اصل میں ایک اشکال یہی ہوتا ہے کہ بھئی قرآن و سنت پر عمل کر لیں گے تو جو ہے نا اللہ کا قرب ویسے ہی نصیب ہو جائے گا، اس کی کیا ضرورت ہے؟ تو علماء نے لکھا ہے کہ قرب ویسے بھی نصیب ہوتا ہے، قرب ایسے بھی نصیب ہوتا ہے، لیکن اس سے قرب نصیب ہونے میں سالوں نکل جاتے ہیں پھر انسان کے لیے. اور پھر وہ کیفیت پیدا ہو جائے تو ظاہر سی بات ہے وہ کیفیت پیدا نہیں ہوتی جو کسی ماہر کی صحبت میں رہ کر پیدا ہو سکتی ہے. اور یہ جو بزرگوں کی صحبتوں میں رہ کر طریقہ حاصل، یعنی جو ریاضتیں ہوتی ہیں، مجاہدات ہوتے ہیں، تو ان کے ذریعے بہت ہی مختصر سے وقت میں انسان کو اللہ تبارک و تعالیٰ کا قرب نصیب ہو جاتا ہے. اور مقصد تک پہنچنے میں جو ہے نا اللہ تبارک و تعالیٰ کی مدد بھی، بزرگوں کی دعائیں بھی، توجہات بھی شامل ہوتی ہیں، اور راستہ بڑا آسان ہوتا ہے. اور جس راستے میں آدمی خود تنہا جا رہا ہوتا ہے، منزل اس کو پتہ نہیں ہوتی ہے، تو پھر اس کے لیے مجاہدے بھی زیادہ ہوتے ہیں. منزل تک پہنچے گا نہیں پہنچا اس کی گارنٹی بھی نہیں ہوتی ہے، اور پھر وہ آدمی جو ہے بھٹکنے کے اس کے اندر زیادہ چانسز ہوتے ہیں. تو اس لیے علماء یہ لکھتے ہیں کہ بھی بزرگان دین اور اولیاء اللہ کی صحبتوں میں رہ کر جو ہے نا اگر انسان یہ طریق کو اختیار کرتا ہے تو بڑی آسانی کے ساتھ اور جلدی جو ہے نا منزل مقصود تک پہنچتا ہے، اللہ تبارک و تعالیٰ کی رضا نصیب ہوتی ہے. تو اس لیے ذکر ہے، فکر ہے، مجاہدے ہیں، بزرگوں کی صحبت ہے، اس کا اہتمام کرنا چاہیے. اللہ تعالیٰ عمل کی توفیق نصیب فرمائے. تھوڑی دیر ذکر ہوگا انشاءاللہ، اس کے بعد درود شریف پڑھ لیں. اور دوسرا یہ ہے کہ اپنے آپ کو ذکر میں، نور میں ڈوبا ہوا سمجھ کر، تصور کر کے عبادت کریں کہ میں ایک نور میں ڈوبا ہوا ہوں، نور کا سما بندھا ہوا ہے. لا الہ الا اللہ کی تسبیح ہوگی، تو اس تسبیح میں اللہ کے علاوہ کوئی خالق نہیں ہے، اللہ کے علاوہ کوئی مالک نہیں ہے، یہ تصور کریں. خالق اللہ کے علاوہ کوئی نہیں ہے، مالک اللہ کے علاوہ کوئی نہیں ہے.
الحمدللہ رب العالمین، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ، ہم سب کے گناہوں کو معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا، کرم کا، عافیت کا معاملہ فرمائیے. یا اللہ، ہمارے ذکر کو قبول فرمائیے. یا اللہ، اپنی رضا نصیب فرمائیے، اس کی حلاوت ہمیں نصیب فرمائیے، اس کی حقیقت کو ہم پر کھول دیجیے. یا اللہ، دنیاوی ثمرات بھی مرتب فرمائیے، اخروی ثمرات بھی مرتب فرمائیے. یا اللہ، زندگیوں میں انقلاب کا ذریعہ بنائیے، دلوں کی راحت کا ذریعہ بنائیے، دلوں کے سکون کا ذریعہ بنائیے، ذکر کو ہمارا اوڑھنا بچھونا بنائیے. یا اللہ، آپ کے ذکر کو، ذکر کی محبت ہمارے دلوں میں پیدا فرمائیے، ذکر کی مٹھاس نصیب فرمائیے، ذکر سے انسیت اور شوق نصیب فرمائیے. یا اللہ، آپ کے نام لینے والا بنائیے، ہر وقت میں آپ کا نام لینے والا بنائیے، ہر جگہ اور ہر وقت آپ کو یاد کرنے والا بنائیے. یا اللہ، اپنی رضا نصیب فرمائیے. یا اللہ، دارین کی سعادتیں میسر فرمائیے، دارین میں عزت نصیب فرمائیے، دارین کی رسوائیوں اور پریشانیوں سے حفاظت فرمائیے، ذلتوں سے حفاظت فرمائیے. یا اللہ، دارین کی پریشانیوں سے حفاظت فرمائیے. یا اللہ، قبر کے مراحل کو آسان فرمائیے، آخرت کے مراحل کو آسان فرمائیے. یا اللہ، دنیا میں ہم تمام کی جائز تمناؤں کو پورا فرمائیے، حاجات کو پورا فرمائیے، ضروریات کی تکمیل فرمائیے. یا اللہ، ہم تمام کی ضروریات کی تکمیل فرمائیے. یا اللہ، ہماری تمناؤں کو پورا فرمائیے، مقاصد میں تکمیل فرمائیے. یا اللہ، جن جن حضرات کی جو جو دعائیں ہیں، دعاؤں کے لیے کہیں ہیں، یا اللہ، ان حضرات کی دعاؤں کو قبول فرمائیے، ان دعاؤں میں ہمارے حصہ شامل فرمائیے. یا اللہ، اپنی محبت نصیب فرمائیے، اپنے حبیب کی محبت نصیب فرمائیے. یا اللہ، صحابہ کی محبت نصیب فرمائیے، اولیاء کی محبت نصیب فرمائیے. یا اللہ، تمام مسلمانوں سے محبت نصیب فرمائیے، تمام مسلمانوں کا خیر خواہ بنائیے. یا اللہ، مزاجوں میں خیر خواہی نصیب فرمائیے، تقویٰ نصیب فرمائیے، خشیت نصیب فرمائیے، اخلاق حسنہ ہمارے اندر پیدا فرمائیے.
اخلاق رذیلہ ہمارے اندر سے نکال دیجئے، ہمارے نفوس کا تزکیہ فرمائیے یا اللہ، ہمارے دلوں کو پاکیزہ بنائیے یا اللہ، اچھائیاں ان کے اندر پیدا فرمائیے، برائیاں ہمارے اندر سے نکال دیجئے یا اللہ، ہمیں جو بیمار ہیں ان کو صحت عطا فرمائیے، جو پریشان ہیں ان کی پریشانیوں کو دور فرمائیے، جو مقروض ہیں ان کے قرضوں کی ادائیگی کے انتظامات فرمائیے یا اللہ، جن لڑکے اور لڑکیوں کو نکاح کی ضرورت ہے یا اللہ، رشتے ڈھونڈ رہے ہیں یا اللہ، ان کے لیے آسانیاں پیدا فرمائیے، مناسب رشتوں کا انتظام فرمائیے یا اللہ، جو صاحب یا اللہ نکاح والے ہیں، اولاد نہیں ہیں یا اللہ، ان کو اولاد نصیب فرمائیے، صالح اولاد نصیب فرمائیے یا اللہ، جن کو روزگار کی تلاش ہے ان کو روزگار نصیب فرمائیے، حلال روزی نصیب فرمائیے، ہم سب کی آمدنیوں میں برکت نصیب فرمائیے، رزق میں برکت نصیب فرمائیے، حلال روزی ہم سب کو نصیب فرمائیے، ہم سب کی جان میں، مال میں، عزت میں، صحت میں برکت عطا فرمائیے یا اللہ، ہمارے والدین کی صحت میں برکت، صحت عطا، ان کو صحت عطا فرمائیے یا اللہ، ان کی زندگی میں برکت نصیب فرمائیے یا اللہ، ان کے ذہن کو، ان کے دلوں کو سکون نصیب فرمائیے، راحتیں ان کو نصیب فرمائیے، دونوں جہاں کی سعادتیں اسے ان کو مالا مال فرمائیے، ہمیں ان کی آنکھوں کی ٹھنڈک بنائیے یا اللہ، ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنائیے یا اللہ، اولادوں کو نیک بنائیے، صالح بنائیے، متقی بنائیے، پرہیزگار بنائیے، دین کا داعی بنائیے یا اللہ، دین کی خدمات کے لیے قبول فرمائیے، تمام مسلمانوں کی مدد فرمائیے، تمام دینی اداروں کی مدد فرمائیے، نصرت فرمائیے، مظلوموں کی مدد فرمائیے یا اللہ، دین کی اور دین کے کام کرنے والوں کی حفاظت فرمائیے، ہماری دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرمائیے، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، صلی وسلم وبارک علی سید المرسلین وعلى آله وأصحابه أجمعين والحمد لله.